रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सार्वजनिक सेवा प्रसारण पीएसबीको तीन दिने पूर्वारम्भ कार्यक्रम सम्पन्न। पीएसबीलाई नमूना प्रसारण संस्थाको रूपमा विकास गर्न सबै पक्षको साथ रहने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको विश्वास। सरकारका काम कार्यवाहीलाई थप प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशन। दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने प्रति मात्रा झण्डै 1.5 लाख पर्ने औषधि निशुल्क उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले प्रक्षेपण गरेका उपग्रहहरू सफलतापूर्वक अन्तरिक्ष यानमा जोडिए। सार्वजनिक सेवा प्रसारण पीएसपीको तीन दिने पूर्वारम्भ कार्यक्रम आज सम्पन्न भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जनताको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई प्रत्याभूत गर्ने गरी सार्वजनिक सेवा प्रसारण पीएसपीले काम गर्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारणको पूर्वारम्भ कार्यक्रमको आज सिंहदरबारमा आयोजित समापन समारोहमा संचार मन्त्री गुरूङले सरकारको कुनै ताबेदारी नगरी पीएसपीले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो। देशमा सामाजिक सद्भाव र सांस्कृतिक सह अस्तित्व प्रवर्धन गर्ने गरी पीएसपीले काम गर्नुपर्ने भन्नुहुँदै संचार मन्त्री गुरूङले राज्यका कमी कमजोरीहरू औल्याई जनचाहना अनुसार काम गर्न पीएसपीलाई स्वायत्त बनाउँदै जाने पनि उल्लेख गर्नुभयो।
संविधानले जुन चाहिँ अधिकार जनतालाई दिएछ, सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रको हक होला, त्यसलाई प्रत्याभूत गर्ने ढंगले ठिक ढंगले राज्यको सरकारको कुनै ताबेदारी नगरिकन, फेरि पनि दोहोऱ्याउँछु म, त्यसबाट मुक्त भएर सरकारको पनि सहयोग त गर्ने हो, उसलाई पनि सजिलो बनाउने हो। हाम्रो जे खालको समस्या छ आज चाहिँ मुलुकमा सामाजिक चाहिँ सद्भाव कायम गर्ने ठूलो समस्या छ, भत्काइरहेछ यो चिज, हाम्रो सांस्कृतिक स्वास्थ्य त भत्काइरहेछ, अब धार्मिक सहिष्णुता जे थियो त्यसलाई पनि भत्काउन खोजिरहेछ र मुलुकको अस्थिरताको ल्याउन खोजिरहेछ, मुलुकको स्वाभिमानमाथि धावा बोल्ने प्रयत्न भइरहेछ। त्यसको स्वाधीनताको पक्षमा स्वतन्त्रको पक्षमा दरो भएर उभिनुपर्छ। नाफालाई खोलेका संस्थाहरूले त्यो गर्दैन, त्यो राज्यको संस्थाले गर्नुपर्छ। यो यसको स्वायत्तको धेरै चाहिँ त्यो प्रस्फुटन त्यहाँनिर हुनु पर्यो।
मन्त्री गुरूङले पीएसपी कार्यान्वयनका लागि आवश्यक नियमावली तथा अन्य नीति निर्धारणमा सरकार र मन्त्रालयका तर्फबाट नीतिगत निर्देशन बाहेक अन्य हस्तक्षेप नहुने प्रतिबद्धता जनाउनुहुँदै पीएसपीलाई नमूना प्रसारण संस्थाको रूपमा विकास गर्न सबै पक्षको साथ र सहयोगका लागि आग्रह समेत गर्नुभयो। कार्यक्रममा पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले जनताको पक्षमा काम गरी विश्वसनीय प्रसारणको रूपमा स्थापित हुन सके मात्र पीएसपी स्थापनाले सार्थकता पाउने बताउनुभयो। वरिष्ठ अधिवक्ता अधिकारीले नागरिकको चेतना अभिवृद्धि गरी मुलुकको सामाजिक आर्थिक र राजनैतिक रूपान्तरणमा रेडियो नेपाल र नेपाल टेलिभिजनको विभेदको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै दुई संस्था एकीकृत भएर बनेको पीएसपीलाई स्वतन्त्र र विश्वसनीय बनाउन सके लोकतान्त्रिक शासन व्यवस्थालाई थप बलियो बनाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारणलाई प्रभावकारी बनाउन क्षमता विकास प्रविधिको प्रयोगमा जोड़ दिनुपर्ने बताउनुभयो। संचार सचिव अर्यालले महत्वपूर्ण इतिहास बोकेका दुई प्रसारण संस्थालाई एकीकृत गरी पीएसपीको नयाँ स्वरूपमा रूपान्तरण हुँदा आउने चुनौतीहरूको सामना गर्न मन्त्रालय सधैँ साथमा रहने समेत उल्लेख गर्नुभयो। जनता समाजवादी पार्टीका सांसद रञ्जु कुमारी झा पीएसपीले आफ्नो प्रसारणलाई मौलिक, विश्वसनीय र निष्पक्ष बनाई आम जनताका सवालहरूलाई थप महत्वका साथ उठाउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले पीएसपी कार्यान्वयनमा आएसँगै जनचाहना अनुरूप प्रसारणमा नयाँपन दिनका लागि निरन्तर प्रयास भइरहेको उल्लेख गर्नुहुँदै विभिन्न निकायबाट प्राप्त सुझावका आधारमा क्रमशः सुधार गर्दै जाने प्रतिबद्धता जनाउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पीएसपीले राज्य र नागरिक बीचको पुलको रूपमा काम गर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारणको पूर्वारम्भका लागि माघ 1 गतेदेखि 3 दिनसम्म विभिन्न विषयमा समूहगत छलफल, प्यानल डिस्कसन सहित कार्यक्रमहरू आयोजना समेत गरिएको थियो। यसअघि सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालको पूर्वारम्भ कार्यक्रम अन्तर्गत आज अन्तिम दिन आयोजित प्रविधि रूपान्तरण विषयको छलफलमा पीएसपी नेपालले आधुनिक प्रविधिलाई अवसरका रूपमा उपयोग गर्दै नयाँ युग अनुसार आफूलाई प्रविधि मार्फत रूपान्तरण गर्दै अघि बढ़नुपर्नेमा विज्ञहरूले जोड़ दिनुभएको छ। सहभागी विज्ञहरूले रेडियो नेपाल र नेपाल टेलिभिजनले आफ्नो पुरानो इतिहासलाई कायम राख्दै नवीनतम प्रविधिको अधिकतम प्रयोग गरेर अगाडि बढ़नुपर्ने सुझाव दिनुभयो। विज्ञहरूले आधुनिक प्रविधिको प्रयोग गरेर अगाडि बढ़नका लागि सबैभन्दा पहिले आन्तरिक रूपबाट नै डिजिटलाइजेशन हुन जरूरी रहेकोमा जोड़ दिनुभयो। छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले प्रविधि छिनछिनमा परिवर्तन भइरहने भएकाले सूचनाहरू सबैको पहुँचमा पुर्याउन पीएसपी नेपालको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले पुराना प्रविधिको प्रयोगसँगै आधुनिक प्रविधि अपनाएर पीएसपी नेपाल अगाडि बढ़नुपर्ने र त्यसका लागि आवश्यक थप योजना बनाउन राष्ट्रिय योजना आयोग र पीएसपी नेपाल छलफलका माध्यमबाट सँगसँगै अगाडि बढ़न सक्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरव गिरीले पीएसपी नेपालले आफ्नो प्रसारण सबै उपभोक्तासम्म निशुल्क पुर्याउनका लागि भूसतही सेटेलाइट लगायतका सबै प्लेटफर्म प्रयोग गर्नुपर्ने बताउनुभयो। नेपाल टेलिकमका महाप्रबन्धक संगीता पहाड़ीले पीएसपी नेपालले ग्राहकको आवश्यकता अनुसारको विषयवस्तु निर्माण गरी ओटीटी प्लेटफर्मका माध्यमबाट नागरिकको हात हातमा आफ्नो प्रसारण पुर्याउन सक्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले पीएसपीले आफ्ना उत्पादित विषयवस्तु सबै सामु छिटो पुर्याउनका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड़ दिनुपर्ने बताउनुभयो। नेपाल दूरसंचार प्राधिकरणका उपनिर्देशक डाक्टर प्रदीप पौडेलले दूरसंचारले सृजना गर्ने ब्याण्डविथका माध्यमबाट पीएसपीका विषयवस्तु प्रभावकारी रूपमा सबै नागरिक सामु पुर्याउन सकिने बताउनुभयो। उहाँले अबको प्रविधि ओटीटी प्लेटफर्म नै भएको र यसका लागि सम्बन्धित सबै पक्ष मिलेर अगाडि बढ़न सके कम खर्चमा जनतासम्म पीएसपीको प्रसारण पुर्याउन सकिनेमा जोड़ दिनुभयो। सूचना तथा प्रविधि विज्ञ करूण थापाले रेडियो नेपाल र नेपाल टेलिभिजनमा रहेका पुराना विषयलाई आधुनिक प्रविधिको प्रयोगबाट डिजिटलाइजेशन गर्नुपर्ने र पीएसपीले उपभोक्ता केन्द्रित विषयवस्तु उत्पादनमा जोड़ दिन सक्ने बताउनुभयो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विक्रमसम्म 2080 एमडी र एमएस उत्तीर्ण 38 विद्यार्थी दीक्षित भएका छन्। प्रतिष्ठानको आज पोखरामा आयोजित प्रथम दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ती विद्यार्थीलाई दीक्षित गर्नुका साथै प्रतिष्ठानका उत्कृष्ट विद्यार्थी अरविन्द कुमार शाह अर्थोपेडिक्स र आशिष सापकोटा जनरल सर्जरीलाई उपकुलपति पदक प्रदान गर्नुभयो। त्यस अवसरमा दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनुका साथै पोखरामा बिरामीको मृगौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय रहेको बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका काम कार्यवाहीलाई प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई निर्देशन दिनुभएको छ। देउवा निवास बुढा नीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी सहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा सभापति देउवाले जनतासँग सरकार भएका विषयमा सहज र प्रभावकारी ढंगले सेवा प्रवाह गर्न निर्देशन दिनुभएको कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले जानकारी दिनुभयो। सभापति देउवाले पार्टीको प्रदेश समिति जिल्ला क्षेत्र एवं स्थानीय तह मार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागका सम्बन्धमा महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा पुग्न पनि निर्देशन दिनुभयो। नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधि निशुल्क उपलब्ध हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समयमा पक्षघातको उपचार नहुँदा तथा जीवन रक्षा गर्ने औषधिको अभावमा हरेक वर्ष 800 जनाले ज्यान गुमाउँदै आएका सन्दर्भमा औषधि निशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको हो। अमेरिका सरकारको सहयोगमा प्राप्त औषधि संघीय तथा प्रदेश अस्पताल मार्फत निशुल्क वितरण गरिने मन्त्री पौडेलको निजी सचिवालयले आज प्रेस विज्ञप्ति निकालेर जनाएको छ। थ्रोम्बोलाइटिक ड्रग्सको एक मात्रा 1,38,000 रूपियाँ पर्ने गरेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हा, त पनि एनटीसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। यही माघ 22 गतेदेखि किशोरीलाई लगाइने पाठ्यघरको मुख्य क्यान्सर विरूद्धको ह्युमन पापिलोमा भाइरस एसपीभी खोप 7 प्रदेशमा पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भ्याक्सिन र खोपका लागि ग्लोबल अलायन्स गाविको सहयोगमा सबै 17 लाख 70,020 मात्रा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर पवन जंग रायमाझीले जानकारी दिनुभयो। कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रूपमा रहेको भेरी करिडोर सड़क खण्डको स्तर उन्नति गर्न अर्थ मन्त्रालयले 4,20,00,000,000 बजेट सुनिश्चित गरेको छ। नलगाड नगरपालिका 12 जाजरकोट तल्नुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तर उन्नति गर्न मन्त्रालयले बजेट सुनिश्चित गरेको हो। जुम्लाका झण्डै 10,000 घर दूरीमा एक घर एक धाराको पहुँच पुगेको छ। जुम्लामा कुल 24,422 घर दूरी जनसंख्या रहेकामा 9,886 घर दूरीमा एक घर एक धाराको पहुँच पुगेको खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालयका प्रमुख अक्कल महतले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले आज सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडीएक्स चेजर र एसडीएक्स लक्ष्य अन्तरिक्षमा डक गरेको छ। स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईवटा अन्तरिक्ष यान जोड़िएका हुन्। डकिङ प्रक्रिया हालका हप्ताहरूमा कम्तीमा दुई पटक ढिलाइ भएको र अन्तत बिहेबारको लागि निर्धारित गरिएको थियो। अन्तरिक्ष एजेन्सीका अनुसार डकिङपछि दुईवटा उपग्रहलाई एउटै वस्तुको रूपमा नियन्त्रण गर्न सफल भएको र आगामी दिनमा अनलकिङ र पावर ट्रान्सफर बारे अनुसन्धान हुनेछ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गएको अंग्रेजी वर्ष सन् 2024 करिब 11.5 लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या हवाई मार्गबाट नेपाल भ्रमणका लागि आउने पर्यटकहरूको मात्रै हो। यसका अतिरिक्त स्थलमार्ग भएर भारत लगायत छिमेकी देशहरूबाट पर्यटक नेपाल घुम्न आउने गर्दछन्। धार्मिक पर्यटकीय क्षेत्रका रूपमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी लगायतका विभिन्न क्षेत्रमा भारतीय पर्यटकहरूको आवागमन उल्लेख रूपमा बढ़दो रहेको हानका अध्यक्ष विनायक शाहले जानकारी दिनुभयो। बाटोघाटोको सुधार र आवागमनमा सहजता गर्न सक्ने हो भने नेपालमा पर्यटन प्रवर्धनको सम्भावना निकै राम्रो रहेको सरोकारवालाहरूले बताउने गरेका छन्। भैरहवा भन्सार कार्यालयले चालू आर्थिक वर्षको गएको 6 महिनामा 46 अर्ब रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार गत वर्षको यस अवधिमा 39 अर्ब बढ़ी राजस्व संकलन भएको थियो। भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई चालू आर्थिक वर्षका लागि 1,09,00,000,000 रूपियाँ राजस्व संकलनको लक्ष्य दिएको छ। हाल सञ्चालनमा रहेका 20 वाणिज्य बैंक मध्ये 11 वाणिज्य बैंकहरूले मात्र यसपटक लगानीकर्तालाई लाभांश दिएका छन्। सबैभन्दा बढ़ी स्ट्याण्डर्ड चार्टर्ड बैंकले 25.5% लाभांश दिएको छ। यस्तै एभरेस्ट बैंकले 15%, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक र नबिल बैंकले 10% बढ़ी लाभांश दिएका छन्। आर्थिक वर्ष 2080-81 को नाफाबाट लाभांश नदिने बैंकहरूमा प्रभु बैंक, एनएमबी बैंक, माछापुछ्रे बैंक, कुमारी बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्। शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 7.33 अंकले घटेर 2,588.62 बिन्दुमा पुगेको छ। यस्तै बिहिबार 5,93,00,000,000 बढ़ी मूल्य बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। केही सातादेखि शेयर बजार सामान्य रूपमा घट्दो क्रममा रहेको छ।
वहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब विरूद्ध 28 रनको जित निकाल्दै नेपाल पुलिस क्लब जय ट्रफी पुरूष एलिट कपको च्याम्पियन बनेको छ। भृगंजको नयाँ क्रिकेट मैदानमा तेस्रो दिन बिहिबार पुलिसले प्रस्तुत गरेको 103 रनको लक्ष्य पछ्याएको आर्मी 74 रनमा समेटिएको हो। आर्मीका लागि इमरान शेखले 28, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान 11 रन बनाए। पुलिसका सागर ढकालले 6 र ललित नारायण राजवंशीले 4 विकेट लिए। पुलिस दोस्रो इनिङमा 129 बनाएपछि आर्मीले 103 रनको लक्ष्य प्राप्त गरेको थियो। 132 रन बनाउँदा 9 विकेटको स्थितिमा तेस्रो दिनको शुरूआत गरेको पुलिसले 7 रन थप्दा बाँकी 1 विकेट गुमाउन पुग्यो। पुलिसका लागि कुशल भुर्तेलले 45, दिलीप नाथले 34, राशिद खानले 18 र अमित श्रेष्ठले 13 रन जोडे। आर्मीका लागि साहब आलम र बसिर अहमदले समान 5-5 विकेट लिए। त्यसअघि टसारेर ब्याटिङको निम्ति पाएको पुलिसले 133 रन बनाएर 9 विकेटको स्थितिमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो। 170 रन बनाएपछि आर्मीले 37 रनको सामान्य अग्रता लिएको थियो। थ्री स्टार क्लबले एन्फा यु 16 युथ लिगमा बिहिबार मछिन्द्र क्लब विरूद्ध 3-0 सहजित दर्ता गरेको छ। जितसँगै थ्री स्टारले 4 खेलबाट 10 अङ्क जोडेको छ। पराजित मछिन्द्रको समान खेलबाट 6 अङ्क छ। साधु बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन सिर्जन श्रेष्ठ, राजबम र भूपिन्द्र बहादुर राउतले गोल गरे। अर्को खेलमा संकटा क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब विरूद्ध 3-0 सहजित दर्ता गरेको छ। जितसँगै संकटाले 4 खेलबाट 7 अङ्क जोडेको छ। 5 खेलमा पराजित आर्मी अङ्कविहीन छ। साधु बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा संकटाले जित दिलाउन एल्सन राई, गुलशन सुनवार र पेम्बा तामाङले गोल गरे। राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्दै आएको प्रधानमन्त्री कप एक दिवसीय पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताको 7 संस्करण लुम्बिनी प्रदेशमा हुने भएको छ। क्यानले प्रादेशिक क्रिकेट संघलाई पठाएको पत्रमा प्रधानमन्त्री कप लुम्बिनी प्रदेश फागुन 25 गतेदेखि हुने जानकारी उल्लेख गरेको हो। क्यानले माघ 7 गतेदेखि 28 गतेसम्म जिल्ला छनौट र फागुन 3 गतेदेखि 18 गतेसम्म प्रादेशिक प्रतियोगिता गरिसक्नुपर्ने कुरा उल्लेख गरेको छ।
अब मौसम। आगामी 24 घण्टामा कर्णाली प्रदेशको पहाड़ी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुको साथै कर्णाली र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सार्वजनिक सेवा प्रसारण पीएसबीको 3 दिने पूर्वारम्भ कार्यक्रम सम्पन्न। पीएसबीलाई नमूना प्रसारण संस्थाको रूपमा विकास गर्न सबै पक्षको साथ रहने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको विश्वास। सरकारका काम कार्यवाहीलाई थप प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशन। दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने प्रति मात्रा झण्डै 1.5 लाख पर्ने औषधि निशुल्क उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले प्रक्षेपण गरेका उपग्रहहरू सफलतापूर्वक अन्तरिक्ष यानमा जोडिए। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।